الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وسندنا وحبيبنا وشفيعنا ونبينا مولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ووصى بها إبراهيم بنيه ويعقوب يا بني إن الله اصطفى لكم الدين فلا تموتن إلا وأنتم مسلمون صدق الله العظيم قال النبي صلى الله عليه وسلم ذاق طعم الإيمان من رضي بالله ربا وبالإسلام دينا وبمحمد النبي او كما قال عليه الصلاة والسلام بزرگان محترم برادران اسلام السلام علیکم ورحمۃ اللہ وبرکاتہ اس بلڈنگ اور اس ادارے میں ایک ڈویژن شریعہ بورڈ کا ہے جس کے انڈر کئی کام ہوتے ہیں اس میں سے ایک دارالافتاء کا ہے دارالافتاء میں سوالات کے جوابات دیے جاتے ہیں لوگ فون پر سوال کرتے ہیں ای میل کے ذریعے سوال کرتے ہیں یا لکھ کے لا کے دیتے ہیں تو پھر ان کو وربلی بھی اور ریٹن میں بھی جوابات دیے جاتے ہیں کچھ دن پہلے ایک صاحبہ کا فون آیا تھا ان کے وہ بڑی عمر کے تھے کافی معمر خاتون تھیں ان کو پتہ چلا تھا کہ اسلام میں تصویر حرام ہے تصویر کا رکھنا حرام ہے اور تصویر کا لینا حرام ہے ان کو یہ پتہ چلا کہ تصویر لینا حرام ہے ناجائز نہیں لے سکتے تصویر تو اس کے لیے فون انہوں نے کیا تھا کہ پتہ کریں کہ کیا واقعی ایسے ہی ہے پھر انہوں نے کہا کہ میرے پاس کئی سارے میرے رشتہ داروں کے اور ان کی چیزوں کے تصاویر ہیں پکچرز ہیں وہ رکھے ہوئے ہیں ان کو تو میں رکھ سکتی ہوں نا تو پھر ان کو بتایا گیا کہ تصویر کا لینا جس وجہ سے منع ہے تصویر کے رکھنے میں بھی وہی بات پائی جاتی ہے اس کے بعد انہوں نے جو باتیں عرض کی ہیں اس کی طرف سے ذہن گیا کہ اس کو جمعہ کی ٹاپک بنانا چاہیے انہوں نے کہا کہ یہ میرے لیے انتہائی مشکل کام ہے کہ میں اپنے والدین کی تصویر کو شرٹ کروں یا جلا دوں یا دفن کر دوں زمین میں کیونکہ اس کا حکم یہ ہے نا کہ جس چیز کو آپ جائز نہیں سمجھتے یا اب جیسے قرآن شریف کا نسخہ ہے قرآن شریف ہے اگر ایسی اس کی کنڈیشن ہو گئی ہے کہ آپ اس کو پڑھ بھی نہیں سکتے اور وہ جمع پہ جمع ہوتے چلے جا رہے ہیں تو زیادہ دن اس کو رکھ بھی نہیں سکتے کہ بے حرمتی کا ڈر ہے اب وہ دھول میں اٹھتے رہیں گے تو پھر اس کا حکم ہے کہ اس کو آپ شرٹ کر دیں اتنا باریک باریک شرٹ کر دیں کہ اس کے حروف پڑے نہ جائیں وہ قرآن نہ باقی رہے پھر اس کے بعد میں اس کو ریسائیکل کیا جا سکتا ہے کئی اور شکلیں بھی ہیں تو اسی طرح ان کو یہ ترتیب بھی بتائی گئی کہ بھئی یا تو آپ اس کو شرٹ کر دیں یا تو اس کو آپ جلا دیں یا آپ اس کو پانی میں بہا دیں یا کم سے کم آپ اس کو زمین کے اندر ایک گڑھا کھود کے دفن کر دیں اور یوں سمجھیں جیسے وہ اب زمین کے نیچے آرام کر رہے ہیں ان کی تصویریں بھی آرام کر رہی ہیں تھوڑے دن کے بعد تصویریں انہی کی طرح وہ بھی زمین کا حصہ ہو جائیں گی تو انہوں نے کہا کہ یہ میرے لیے بہت ہی زیادہ جی ہونڈا اوڈیسی ہے بھائی جس کسی صاحب کی بھی ہوں پلیز جا کے پہلے ریموو کر لیں کہ جس کام کے لیے ہم یہاں آئے ہیں وہ ایک نیک کام ہے اور کسی کو تکلیف دے کے وہ نیک کام ہم کو کرنا نہیں ہے یہاں پہ رکھے رہنے سے خود اس گاڑی کو بھی نقصان پہنچنے کا ڈر ہے اور آنے جانے والے لوگوں کو بھی ساتھیوں کو بھی تکلیف ہوگی جس کسی کے بھی ہے پلیز اٹھا ریموو کر لیں ہونڈا اوڈیسی الغرض تو ان صاحبہ کی یہ بتانے سے کہ ان تصویروں کو جو میرے بڑوں کی خاندان کے بڑوں کی ماں باپ کی اور رشتہ داروں کی اور میری پسندیدہ چیزوں کی ہیں ان کو جلانا یا ان کو زمین میں تک دفن کرنا یہ میرے لیے بہت ہی شاق اور دل کے لیے بہت ہی مشکل بات ہے میرے لیے ایکسیپٹ کرنا اس کو بہت ہارڈ ہے آپ دعا کریں میں کوشش کرتی ہوں اللہ مجھے میرے لیے آسان کرے جیسے مجھے یہ مسئلہ معلوم ہوا کہ تصویر لے نہیں سکتے ویسے ہی اب یہ میں جانی ہوں کہ تصویر رکھ نہیں سکتے تو اب میں لینے سے تو احتیاط کروں گی دعا کریں کہ یہ رکھنے والا کام بھی میرے لیے آسان ہو جائے کہ میں اس کو نہ رکھوں ہمارے معاشرے کے اندر بہت بڑا طبقہ امت کا مسلمانوں کا وہ ہے مردوں میں بھی اور عورتوں میں بھی جس کو بہت سارے گناہوں کا پتہ ہے کہ یہ ناجائز ہے یہ نہیں کر سکتے یہ شرعاً جائز نہیں ہے حرام ہے اس کے باوجود اس کو گوارا کیا جاتا ہے اس کو ایزی لیا جاتا ہے یا اس برائی کو ختم کرنے کی فکر نہیں کی جاتی جیسا کرنا چاہیے ये तो एक मिसाल हुई, उन साहिबा ने साफ साफ अर्ज भी किया, बताया कि भाई उनके लिए ये करना मुश्किल है। तो ऐसी तबीयत बहुत सारे कामों को लेकर तकरीबन लोगों के अंदर पाई जाती है। किसी के मिजाज में अकायद की लाइन से ऐसी चीज़ें बैठी हुई हैं, किसी के मिजाज में तबीयत में इबादात की लाइन से ऐसी चीज़ें बैठी हुई हैं जो जो कर नहीं सकते लेकिन उनको करना है, किसी के मिजाज में मामलात की लाइन से ऐसी चीज़ें बैठी हुई हैं उनकी तबीयत का हिस्सा बन चुकी हैं जो वो कर नहीं सकते, शरान नहीं कर सक इजाज़त नहीं है लेकिन उनको करना है, और उस चीज़ का छोड़ना उनके लिए मुश्किल हो रहा है। हक़ तआला ने सूरह बकरा के अंदर हज़रत इब्राहिम अलैहिस्सलाम और उनकी औलाद ने अपनी औलाद को जो इंतकाल के वक्त में वसीयत की थी उसको ख़ास तौर से ज़िक्र फरमाया, ववस्सा बिहा इब्राहिम बनी ही व याकूब, और इब्राहिम ने अपने बेटों को मौत का वक्त जब आया तो उनको ताकीदी हुक्म दिया, और याकूब ने भी अपनी औलाद को ताकीदी हुक्म दिया जब मौत का वक्त आया, या बनी या इन्नल्लाह अस्तफा लकुमुद्दीन, कि ऐ मेरे बेटो ऐ मेरे बच्चो अल्लाह ने तुम्हारे लिए दीन को पसंद करके भेजा है, फला तमूतुन्ना इल्ला व अंतुम मुस्लिमून, तो तुम हरगिज़ नहीं मरना मगर इस हाल में कि तुम मुसलमान हो, तुम इस्लाम वाले हो। गौर करने का मकाम है कि ये जो बात नकल की गई है ये किसकी है, ये अम्बिया किराम अलैहिस्सलाम की है। वो किससे कह रहे हैं? अपनी औलाद से कह रहे हैं, नबी नबी की औलाद, वो खुद भी नबी हैं, हज़रत इब्राहिम अलैहिस्सलाम, इस्माइल और इसहाक अलैहिस्सलाम, याकूब अलैहिस्सलाम, यूसुफ अलैहिस्सलाम, करीम इब्नु करीम इब्नी करीम इब्नी करीम, यूसुफ इब्नु याकूब इब्नु इसहाक इब्नु इब्राहिम। इसकी ज़रूरत तो, इस हिदायत की ज़रूरत तो सारी उम्मत मुस्लिमा को है, सारी उम्मत को है, सब लोगों को है, लेकिन नबी अपनी औलाद को बतौर ख़ास ज़िक्र कर रहे हैं क्योंकि अलिया अल्लाह को अपने अहलो अयाल से भी मोहब्बत होती है। आप गौर करें, ये मोहब्बत कैसी मोहब्बत है, ये अजीब है, ये भी अल्लाह की खातिर है, फितरत का हिस्सा है लेकिन ताबे अल्लाह के हुक्म के। जिस औलाद को वो इसका हुक्म कर रहे हैं कि तुम इस्लाम की हालत में मरना, उसी हालत को उसी औलाद को जब ज़बह करने का हुक्म मिला तो फौरन खड़े हो गए थे, वो भी ख्वाब का इशारा पाके। ख्वाब में अल्लाह का हुक्म पता चला कि अल्लाह चाहते हैं, अल्लाह की मंशा यह है कि उसको ज़बह किया जाए, तो उसको ज़बह करने के लिए आमादा हो गए। लेकिन जब वही औलाद बड़ी हुई, वीराने में उसको छोड़ के जाना पड़ा और वहाँ पर मक्का की वादी गैर जी ज़रा में उसकी रिहाइश का आबोदाने का इंतज़ाम नहीं था, तो फिर वहाँ पर उन्होंने खुद दुआ की। वही नबी हैं जो उसको ज़बह करने के लिए तैयार थे और वही नबी हैं उसके लिए दुआ कर रहे हैं, वरज़ुक़ अहलहु मिनस समरात मन आमना मिनहुम बिल्लाहि वल्यौमिल आखिर युजबा इलैहि समरातु कुल्लि शैइर रिज़्क़न मिन लदुन्ना वलकिन्ना अक्सरन्नासि ला यअलमून। हज़रत इब्राहिम अलैहिस्सलाम ने अपनी औलाद को, हज़रत याकूब अलैहिस्सलाम ने अपनी औलाद को जिस बात का हुक्म दिया वो है कि इस्लाम की हालत में मौत आए तो ज़िंदगी। उसूल ये है, हदीस शरीफ में आता है, कमा तहयउन तमूतून व कमा तमूतून तुबासून, जैसे जीते हो जिन उसूलों पर जिन आदतों के साथ उन्हीं आदतों पर फिर मौत आएगी, और जिन आदतों पर जिन हालत में मौत आएगी उसी हालत में तुम्हें ज़िंदा करके उठाया जाएगा। तो वंत वला तमूतुन इल्ला वअंतुम मुस्लिमून का मतलब है तुम मरना नहीं इस्लाम पर, यानी तुम जीना भी इस्लाम पर ताकि मौत भी इस्लाम पर आए फिर उठाए भी इस्लाम पर जाओ। इस्लाम क्या चीज़ है? इस्लाम हर दौर में हज़रत आदम अलैहिस्सलाम से हज़रत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक और क़ियामत तक एक ही चीज़ है, इताअत हक, अल्लाह का हुक्म मानना। इस्लाम नाम है अल्लाह का हुक्म मानने का, और शुरू से ये एक है, उसूल के एतबार से, बुनियादों के एतबार से शुरू से ये एक है। मसाइल के लिहाज से हर नबी की शरीयत में थोड़ा बहुत तब्दीली होती रही उस ज़माने के उस वक्त के लिहाज से, उस कौम के मिजाज के लिहाज से, और अल्लाह की मसलहतों के लिहाज से, हिकमतों के लिहाज से, अल्लाह ताला की हिकमतों के लिहाज से उसमें शरीयतों में तब्दीलियां होती रही मसाइल के अंदर, लेकिन बुनियादें सबकी एक रहीं। तो इस्लाम नाम है इताअत हक का, कि अल्लाह के हुक्म के आगे सरेंडर हो जाना। अब वो हमें उसकी वजह से अपना नज़रिया, अपनी फ़िक्र, अपनी सोच, अपना माइंड चेंज करना पड़े, करेंगे भाई। अगर हम नहीं करते हैं तो इससे नुकसान किसका है? सुन्नत की पैरवी करने वाला, हक की पैरवी करने वाला अपना फ़ायदा करता है, सुन्नत की मुखालफत करने वाला, सुन्नत को और हक को छोड़ने वाला अपना ही नुकसान करता है। वमन यासीमा फइन्नहु ला यज़ुर्रु इल्ला नफ्सा वला यज़ुर्रुल्लाह शैया। किताब व सुन्नत की, अल्लाह और रसूल की नाफरमानी और उसमें पाए जाने वाले रूल्स को जो फॉलो नहीं करेगा वो अल्लाह का, अल्लाह के रसूल का कोई नुकसान नहीं कर रहा, वो अपने आप का नुकसान कर रहा है। तो अगर अल्लाह के रिज़ा के खातिर, अल्लाह की खुशी के खातिर, अल्लाह के हुक्म की वजह से हमको अपना माइंड चेंज करना पड़ता है तो करना पड़ेगा, वरना आप सोचें इस दुनिया के अंदर कितने साल हम जी लेंगे? 100 साल जी लिए, پھر کیا ہے انجام؟ تو آخر قبر کا گڑھا ہے. پھر اس کے بعد نکیرین کے سوالات, قبر کے اندر ہونے والے احوال ہیں, پھر وہاں سے اٹھائے جائیں گے تو حشر میں اللہ کے سامنے پیشی ہے, اللہ کو حساب کتاب دینا ہے. حدیث شریف میں آتا ہے ہر بندے سے اللہ تعالیٰ مکالمہ فرمائیں گے, کلام فرمائیں گے, ہر بندے سے. لیس بینہ وبین اللہ ترجمان, کوئی انٹرپریٹر بھی نہیں ہوگا بات کا ترجمانی کرنے کے لیے. جو زبان آتی ہوگی یا اس وقت اللہ کو جو زبان منظور ہوگی سب کو وہ آئے گی آٹومیٹک, اور وہ اللہ سے بات کرے گا. اندازہ کریں اپنی زندگی کا, پل پل کا حساب دینا ہے, پل پل کا حساب دینا ہے. جو علم حاصل کیا تھا, حاصل کیا بھی یا نہیں, اور حاصل کیا تھا تو اس پہ کتنا عمل کیا, جو چیز کمائی تھی کہاں سے کمائی تھی اور کہاں پہ خرچ کیا, جوانی ملی تھی تو کن کاموں کے اندر اس کو ضائع کیا یا کن کاموں میں اس کو خرچ کیا. جوانی کا حساب دینا ہے, پیسے کے آنے کا حساب دینا ہے, پیسے کے جانے کا حساب دینا ہے, علم کے حاصل کرنے اور پانے کا حساب دینا ہے, علم پر عمل کرنے کا حساب دینا ہے. ہم لوگوں کو اگر معلوم ہو گیا کہ یہ چیز جائز ہے ناجائز ہے اور پھر اس کے بعد بھی ہم وہ کام کریں تو یہی تو ہے نا. مادہ عاملہ فیما عالمہ, کتنا عمل کیا اس علم پر جو کہ علم جو علم اس نے حاصل کیا ہے. اب آپ کو پتہ چل گئی ایک بات, اب اس کے بعد اگر شریعت کے بارے میں نہیں معلوم رہنا عذر نہیں ہے. جیسے یہاں پر قانون, ہر دنیا کے ہر ملک کے اندر یہ قانون ہے کہ قانون کا نہیں جاننا عذر نہیں ہے. یہ دنیا بھی اللہ کی سرزمین ہے, یہ اللہ کا ملک ہے. یہ للہ ملک السماوات والارض, سارے زمینی طبقات اور سارے آسمانی طبقات سب کے سب اللہ کی ملک ہیں, اور مجازی نہیں ہیں, حقیقی ہیں, عارضی نہیں ہیں, دائمی اور ابدی ہیں, اتفاقی نہیں ہیں, حقیقی ہیں, واقعی ہیں. جب یہ اللہ کی ملک ہیں تو اللہ کی حکومت میں, اللہ کی سرزمین پہ اللہ کے قانون کا نہیں جاننا یہ کیسے عذر بن سکتا ہے؟ یہ عذر نہیں بن سکتا. تو ہمارا نہیں جاننا بھی ہمارا ریزن نہیں ہے, اس کو ہم بہانہ اور ایزی نہیں لے سکتے کہ ہم کو پتہ نہیں تھا اس واسطے ہم یہ کام کر گئے. جاننا بھی ضروری ہے, اور جاننے کے بعد اس کی خلاف ورزی تو اور بڑا گناہ بن جاتا ہے. اس پہ سوال ہوگا, اس پہ پوچھ ہوگی. سورہ فاتحہ ہم روزانہ ہر نماز میں پڑھتے ہیں, ہر رکعت میں پڑھتے ہیں. اس کے اندر آیا اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. دعا کرتے ہیں کہ اے اللہ ہم کو سیدھا راستہ دکھا. سیدھے راستے کی تشریح پھر قرآن نے خود بتائی, ان لوگوں کا راستہ جن پہ آپ نے انعام کیا, ان لوگوں کا راستہ نہیں جن پہ آپ کا غضب ہوا یا جو گمراہ ہوئے. سیدھا راستہ انعام والوں کا راستہ. انعام کن پہ ہوا؟ نبیوں پہ, صدیقین پہ, شہداء پہ, صالحین پہ, ان پہ انعام ہوا. تو ان کا راستہ, ان کی زندگیاں, ان کے زندگی گزارنے کا اندازی اللہ کو پسند ہے, اس کے مطابق زندگی گزاریں گے تو ہدایت پہ جائیں گے. دوسرا راستہ جو جس پہ نہیں چل سکتے وہ دو ہیں, ایک مغضوب علیہم کا راستہ ہے, ایک ظالین کا راستہ ہے. جاننا چاہیے ہر مسلمان کو جو سورہ فاتحہ پڑھتا ہے کہ ظالین کا مطلب ہے وہ جو علم حاصل نہیں کرتے, نادانی کی وجہ سے اللہ کا حکم چھوڑتے ہیں, نادانی کی وجہ سے اللہ کا حکم توڑ دیتے ہیں, ان کو پتہ نہیں چلتا, غلط فہمی کی وجہ سے وہ گناہ کر بیٹھتے ہیں, یہ ظالین ہیں. اور المغضوب علیہم یہ وہ ہیں جن پر غضب ہوا کہ جاننے کے باوجود بھی اپنی خواہش کے پیچھے چلتے تھے, اللہ کے حکم کے پیچھے نہیں. اب اندازہ کریں کہ ہم روزانہ یہ دعا مانگتے ہیں. اب ایک بہت ہی سادہ سی مثال ہے, یہاں پہ اب جتنے افراد آئے ہوئے ہیں, آپ حضرات جب نماز کے لیے کھڑے ہونا تو اپنے پہنچے چیک کرنا, اپنے پینٹ چیک کرنا کہ وہ ٹخنوں سے اوپر ہے یا نہیں ہے. ہم میں سے کون ہے جس کو نہیں پتا ہے کہ ٹخنوں سے اوپر پہنچے رکھنا ضروری ہے؟ کیوں ضروری ہے؟ کیونکہ اللہ کے نبی نے فرما دیا اس لیے ضروری ہے, بس ختم ہو گئی. اللہ کے نبی نے فرما دیا اس لیے ضروری ہے. اللہ کے نبی کی ہر بات ضروری ہے؟ جی ہاں, بعض باتیں ضروری ہیں, بعض سنت درجے کی ہیں کہ چھوٹے تو عذاب نہیں ہوتا لیکن ایزی تو نہیں لیا جا سکتا اس کو. پھر بھی جس بات پر وعید آئے وہ ضروری ہو جاتی ہے, اور یہ جو پہنچے اوپر رکھنے کا معاملہ ہے اس بارے میں وعید ہے کہ اگر یہ ٹخنوں سے نیچے جائے گا تو اس پر وعید ہے کہ یہ جہنم میں جائے گا. ظاہر ہے صرف ٹخنا کاٹ کر تو جہنم میں نہیں ڈالا جائے گا, اس بندے کو جہنم میں ڈالا جائے گا. یا یہاں اس مثال کو عرض کرنے کا مقصد یہ ہے کہ ہم میں سے کتنے ہیں نماز میں کھڑے ہوئے ہم یہ دعا مانگ رہے ہیں اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین, اور ہمارا پینچا ٹخنوں سے نیچے ہے, ہمارا پینٹ, ہمارا شلوار یہ ٹخنوں سے نیچے ہے. آپ بتائیں ہماری مثال کس جیسی ہو گئی؟ ہم اللہ سے ہدایت مانگ رہے ہیں اور اللہ کے سامنے کھڑے ہیں ان کی ناراضی والی صورت لے کر. ہم اللہ سے اللہ کی رحمت مانگ رہے ہیں اور ہماری حالت ہے اللہ کے قہر والی.
ये एक सिर्फ सिंपल और सादा मिसाल है। हमारी जिंदगी ऐसे कामों से भरी हुई है, कहीं नहीं जानने की वजह से, कहीं जानने के बावजूद दिल नहीं मानता इस वजह से। ये जो दिल नहीं मानने का किस्सा है, इसको मनवाना पड़ेगा। अन्नफ्सु कत्तिफली इदा अर्दअतहु इर्तज़ा व इदा फतमतहु इन्फतम। दिल की मिसाल ऐसी है जैसे छोटा बच्चा, उसको जब तक दूध पिलाती है अम्मा वो पीता रहता है। 8 साल का हो गया फिर भी दूध पिलाई जा रहे तो पिए जा रहा है, लेकिन वो 6 महीने का है या 2 महीने का है, माँ ने दूध छुड़ा दिया तो छोड़ दिया। हिम्मत करके ये छुड़ाना पड़ता है, दिल को मनवाना पड़ता है, ऐसे ही नहीं होता। और हिम्मत पैदा होती है माहौल से, मस्जिदों वाले माहौल से, दीनी माहौल से, अल्लाह वालों के साथ रहने से ये हिम्मत पैदा होती है, और हिम्मत ही ये सब करवाती है। जो नेक बंदा मस्जिद में बैठा हुआ है, अगर कुछ दिन के लिए वो मस्जिद का माहौल छोड़ दे तो उसकी वो कैफियत नहीं रहती, और जो बंदा बाजार मस्जिद से बाहर बैठा हुआ है वो कुछ दिन के लिए मस्जिद में आ जाए तो उसकी बाजार वाली कैफियत नहीं रहती। तो ये मस्जिद वाले की मस्जिद वाली कैफियत ख़त्म कैसे हुई? माहौल की वजह से। बाजार वाले की बाजार वाली कैफियत ख़त्म कैसे हुई? माहौल की वजह से। तो माहौल की वजह से हिम्मत मिलती है, रूहानियत मिलती है, ताकत मिलती है रूह को अल्लाह के हुक्मों को पूरा करने की, सुन्नतों को अपनाने की, जिंदगी में जिंदगी को जिंदा करने की। जिंदगी में दीन हो तो वह जिंदा है, जिंदगी में दीन ना हो तो वह मुर्दा है। अलगरज इस्लाम नाम है इताअत हक का, कि हक बात जो हमारे सामने आ गई है उस पर हमको बहर सूरत अमल करना है, हमारा दिल चाहे तब भी करना है, नहीं चाहे तो दिल को मनवा के करना है वो काम, वरना हम अपना नुकसान कर रहे हैं, किसी और का नुकसान होने वाला नहीं है। क्यों? इसलिए कि जो हकीकतें हमारे सामने आने वाली हैं उन हकीकतों से दुनिया का कोई शख्स मुंह मोड़ नहीं सकता। हमारा ईमान है, हम मरने वाले हैं, हमारा ईमान है, हमारी ज़िंदगी हमारी मौत पे ख़त्म नहीं होने वाली है, हमारी ज़िंदगी तो मौत के बाद शुरू होने वाली है। हैं ख्वाब में हुनूज जो जागे हैं ख्वाब से, सो के जो लोग उठे समझ रहे हैं कि उठ गए हैं, बेदार हो गए हैं, जाग गए हैं। हैं ख्वाब में हुनूज, अभी भी ख्वाब में है वो जो जाग, अभी ख्वाब से, नींद से जो जागे हैं वो भी ख्वाब में ही हैं। असल आंखें, असल बेदारी तो मौत के बाद होगी, जब आलम बरज़ख खुल के सामने आएगा, और उससे बड़ी बेदारी आलम हशर में होंगी जब दोबारा कब्रों से जिंदा उठाया जाएगा। हमारा तो ईमान है इस पर, यानी हम मोमिन हैं ही इस वास्ते कि हम इस बात को मानते हैं। तो क्या हम अपनी ज़िंदगी के हर पल का हिसाब देने तैयार हैं? हम अंदाज़ा करें, सोच के घबराहट होती है कि अगर अल्लाह के सामने हमारे जाहिर का हिसाब हो जाए, हमारे बातिन का हिसाब हो जाए, हमारे जहन में आने वाले ख्यालात का हिसाब हो जाए, इबादत का हिसाब हो जाए, नमाज रोज़े ज़कात हज का हिसाब हो जाए, इन्फाक का हिसाब हो जाए, औलाद की तरबियत का हिसाब हो जाए, बीवी बच्चों की दीनी फ़िक्र का हिसाब हो जाए, मामलात और माशरत का, पड़ोसियों से, रिश्तेदारों से सलूक का अगर हिसाब हमसे ले लिया जाए, क्या जवाब देंगे? क्या है हमारे पास अल्लाह को दिखाने के लिए? हदीस शरीफ में आता है, अल्लाह के सामने जब बंदा खड़ा होगा तो चाहे जो होगा, भीगे हुए बकरी के बच्चे के, छोटे से बच्चे की तरह उसकी टांगें कांप रही होंगी, भीगे हुए बकरी के बच्चे की टांगों की तरह उसकी टांगें कांप रही होंगी। वो क्या हिसाब देगा अल्लाह के सामने? हम क्या हिसाब देंगे अल्लाह के सामने? तो हम अगर दिल नहीं मानने की वजह से कोई अल्लाह का हुक्म पूरा नहीं करते, अल्लाह के रसूल की कोई सुन्नत पूरा नहीं करते, तो हम अपने ही नुकसान कर रहे हैं इस दुनिया के अंदर भी, और आखिरत के अंदर भी अपने ही नुकसान करने वाले। दुनिया में अल्लाह ने दो उसूल बनाए हैं, एक मानने वालों के वास्ते कामयाबी का उसूल है और एक नहीं मानने वालों के वास्ते कामयाबी का उसूल है। दुनियावी तरक्की का जो उसूल है अल्लाह के पास, वो मुसलमानों के वास्ते अलग है, काफिरों के वास्ते अलग है। काफिर अगर सिर्फ दुनियावी असबाब इख्तियार करेगा, तरक्की के जो दुनियावी तौर तरीक़े, अतवार हैं, आदाब हैं, उनको इख्तियार कर लेगा, उसको तरक्की मिल जाएगी। मुसलमान की तरक्की इससे नहीं जोड़ी गई। मुसलमान की तरक्की को असबाब दुनिया के साथ साथ आमाल के साथ में जोड़ा गया। जब तक ये अमल पे नहीं आएगा, जब तक ये ईमान की बुनियादों पे नहीं उठेगा, वादों की बुनियादों पे नहीं उठेगा, उस वक्त तक इसको तरक्की नहीं मिलेगी। अगर किसी को मिल रही है और वो तरक्की समझ रहा है, तो अल्लाह ने फरमाया कल्ला, ऐसा नहीं है। इंसानों में एक गलत फहमी मुस्लिम माशरे के अंदर बड़ी ये है कि अगर मैं मज़े से ज़िंदगी जी रहा हूँ, लाइफ स्टाइल मेरा सेट है, बीवी बच्चे मेरे सेट हैं, मेरा अपना स्टेटस अच्छा चल रहा है, तो मैं समझ रहा हूँ कि मैं बहुत ही कामयाब हूँ, अल्लाह की नज़र में मकबूल हूँ, मैं पकड़ में आने वाला नहीं हूँ। सूरह फजर के अंदर दूसरे कई और जगह पर अल्लाह ने फरमाया फअम्मल इंसान इज़ा मब्तलाहु रब्बुहु फअकरमहु वनअमा फयकूल रब्बी अकरमन। इंसान की हालत तो यह है कि जब मैं थोड़ा सा उसे नवाज देता हूँ, तो समझता है कि अल्लाह ने मेरा इकराम कर दिया, मैं अल्लाह की नज़र में मुअज़्ज़ज़ हूँ। حالانکہ دینی حالت اس کی جو ہو اس کی پرواہ نہیں ہوتی. اور ایسے ہی وَأَمَّا الْإِنسَانُ إِذَا مَبْتَلَا فَقَدَرَ عَلَيْهِ رِزْقَهُ فَيَقُولُ رَبِّ أَهَانَنِ. اور اگر تھوڑا سا رزق تنگ کر دوں, تھوڑا سا ہارڈ ٹائٹ کر دوں, تھوڑے سے حالات اس کے اوپر لا دوں, تو سمجھتا ہے کہ اللہ نے میرے ساتھ بے اکرامی کر دی ہے, اب میں اللہ کی نظر میں نامقبول ہوں, میں پسندیدہ نہیں ہوں ان کا, یہ سمجھا جاتا ہے. یہ ارشاد فرما کر حق تعالیٰ فرما رہے کلا, ہرگز ایسا نہیں ہے. جس کو نوازا گیا ہے وہ نوازے جانے میں اس کا امتحان لے رہا ہوں, شکر کا, اس کے استعمال کا, اور جس کو میں نے نہیں نوازا ہے اس کا بھی میں امتحان لے رہا ہوں, اس کے صبر کا اور نہیں نوازے جانے کا, کہ کتنا میرے فیصلوں پہ وہ یہ راضی ہے اور وہ راضی ہے. ہم کو مل جانا, دنیا کی نعمتوں کا مل جانا کامیابی نہیں ہے. کامیابی کیا ہے؟ زندگی میں دین کا ہونا, یہ کامیابی ہے, اور وہ بھی ڈرتے ڈرتے. دنیا کے اندر بے اطمینانی ضروری ہے, یعنی ایمان کے اندر, الایمان بین الخوف والرجا, ڈرتے رہنے کا نام ہے اور امید رکھنے کا نام ہے. یقینی صورتحال کبھی پیدا نہیں ہو سکتی ایمان کے ساتھ میں, مرنے کے بعد ہی اس کی یقینی صورتحال پیدا ہو سکتی ہے. یعنی اللہ کی اطاعت کیے بھی جانا ہے اور اللہ سے ڈرتے بھی رہنا ہے. حق تعالی حقیقی معنی میں حقیقی اور واقعی ایمان ہم سب کو نصیب فرمائے. اسلام پر جینا, اسلام پر مرنا اور اس کی خواہش رکھنا, اس کے توفیق میں مرحمت فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. جو حضرات سنتیں نہیں پڑھے ہیں سنتیں ادا فرمائیں.